ادبی ارتقاء. زبانوں میں تبدیلی کا دوسرا سبب ادیبوں اور مصنفوں کے کارنامے ہیں. جب بھی کوئی غیر معمولی ادیب یا مصنف پیدا ہوتا ہے، وہ زبان کو کھینچ کر نئے لسانی اسلوب کی طرف لے جاتا ہے. اس طرح زبان تبدیلی اور ارتقاء کے مراحل طے کرتے رہتی ہے اور بدلتے بدلتے کچھ سے کچھ ہو جاتی ہے. عربی زبان میں اس کے برعکس ایسا ہوا کہ قرآن نے اول روز سے ہی ایسا برتر معیار سامنے رکھ دیا کہ کسی انسانی ادیب کے لیے ممکن نہ ہو سکا کہ وہ اس سے اوپر جا سکے. اس لیے عربی زبان اسی اسلوب پر باقی رہی جو قرآن نے اس کے لیے مقرر کر دیا تھا. دوسرے لفظوں میں، عربی زبان میں قرآن کے بعد کوئی دوسرا قرآن نہ لکھا جا سکا، اس لیے زبان بھی قرآنی زبان کے سوا کوئی اور زبان نہ بن سکی. انگریزی زبان کی مثال لیجئے. 7ویں صدی عیسوی میں وہ ایک معمولی مقامی بولی کی حیثیت رکھتی تھی، جس میں کسی علمی خیال کو ظاہر کرنا ممکن نہ تھا. 500 برس سے بھی زیادہ عرصے تک یہی حال رہا. انگریزی زبان کا معمار اول جعفر چوسر، پیدائش 1340 اور وفات 1400، پیدا ہوا تو انگلستان کی درباری زبان فرانسیسی تھی. چوسر جو لاطینی، فرانسیسی اور اطالوی زبانیں جانتا تھا، اس نے انگریزی میں اشعار کہے اور نظمیں لکھیں. اپنی غیر معمولی ذہانت اور دیگر زبانوں سے واقفیت کی وجہ سے وہ اس میں کامیاب ہو سکا کہ انگریزی بولی کو آگے لے جائے اور اس کو ایک علمی زبان کا روپ دے. ارنسٹ ہاؤسر کے الفاظ میں، اس نے اپنی کامیاب نظموں کے ذریعے انگریزی کو ایک مضبوط پڑھاوا، یعنی فرم بوسٹ دیا. اس نے ایک بولی کو ایسی طاقتور زبان بنا دیا جس میں ترقی کے نئے امکانات چھپے ہوئے تھے. بہوالا ریڈرز ڈائجسٹ، جون 1975. 200 برس تک چوسر انگریزی شاعروں اور ادیبوں کا رہنما بنا رہا، یہاں تک کہ ولیم شیکسپیئر 1558 سے 1625 کا ظہور ہوا، جس نے چوسر سے زیادہ برتر ادب کا نمونہ پیش کیا. اپنے اشعار اور ڈراموں کے ذریعے اس نے انگریزی کو دوبارہ ایک نیا معیار عطا کیا. اب انگریزی زبان ایک قدم اور آگے بڑھی اور ترقی کی نئی شاہراہ پر سفر کرنے لگی. یہ دور تقریباً 100 برس تک رہا، یہاں تک کہ سائنس کے ظہور نے زندگی کے دوسرے شعبوں کی طرح ادب میں بھی دوبارہ نئے معیار قائم کرنے شروع کیے. اب شعر کے بجائے نثر اور افسانہ نویسی کے بجائے واقعہ نگاری کو اہمیت ملنے لگی. اس کے اثر سے انگریزی میں سائنٹیفک اسلوب وجود میں آیا. سوئفٹ 1660 سے 1745 سے لے کر ٹی ایس ایلیٹ 1888 سے 1965 تک درجنوں ادیب پیدا ہوئے، جنہوں نے زبان کو وہ نیا معیار عطا کیا جس سے اب ہم گزر رہے ہیں. یہی عمل تمام زبانوں میں ہوا ہے. ایک کے بعد دوسرا زیادہ بہتر لکھنے والا ادیب یا ادیبوں کا گروہ اٹھتا ہے اور وہ زبان کو نیا اسلوب دے کر نئے مرحلے کی طرف لے جاتا ہے. اس طرح زبان بدلتی رہتی ہے، یہاں تک کہ چند صدیاں گزرنے کے بعد اتنا فرق ہو جاتا ہے کہ اگلے لوگ پچھلی زبان کو لغات और शराह के बगैर समझ ही न सकें। इस कुलिये से सिर्फ एक जबान मुस्तफना है और वो अरबी जबान है। यही वाकया कुरान के उस दावे के सबूत के लिए काफी है कि कोई शख्स कुरान जैसी किताब वजा नहीं कर सकता। बिलाशुबा उसका एक सबूत यह भी है कि पिछली सदियों में मुतअद्दिद लोगों ने कुरान के जवाब में दूसरा कुरान लिखने की कोशिश की, मगर सबके सब नाकाम रहे। मिसाल के तौर पर मुसैलमा बिन हबीब, तलहिया बिन खवेलेद, नुजर बिन अलहारिस, इब्नुर रावंदी, अबुल अला अलमारी, इब्न मुख्फा, मुतंबी वगैरह, इस सिलसिले में इनकी जो इबारतें नकल की गई हैं वो इतनी सतही हैं कि कुरान के मुकाबले में उनको रखना भी मुजाहका खेज मालूम होता है। मसलन मुसलमा के कुरान का एक हिस्सा ये था, या दफदा नकी मा तनकीन, फल मा आतक दरीन, वल शारिब तमनईन। ए मेंढकी जितना टर्रा सके टर्रा ले, तू न पानी को गदला करेगी न पीने वालों को रोकेगी। इसी तरह मुसलमा का एक और इल्हाम ये था, लकद अनहम अल्लाहु अलल हबली, अखरज मिनहा नसमतु तसई, मिम्बैना सफाक वहशा। बहवाला तहदीब सीरत इब्न हिशाम जिल्दुवम सफा 121। अल्लाह ने हामिला औरत पर बड़ा इनाम किया है, इसके अंदर से दौड़ती हुई जान निकाली, झिल्ली और पेट के अंदर से, ताहम इससे भी ज्यादा बड़ा सबूत वो मुसलसल वाकया है जिसको अर्नेस्ट रेना ने एक लिसानी अजूबा करार दिया है। जिस तरह दूसरी जबानों में जबान और जबानावर पैदा हुए, उसी तरह अरबी में भी शोरा और अदबा और मुसन्निफीन पैदा हुए और पैदा हो रहे हैं, मगर इस पूरी मुद्दत में कोई ऐसा जबानदार ना उठा जो कुरान से बरतर अदब पेश करके अरबी में नया लिसानी मियार कायम करता और जबान को नए मरहले की तरफ ले जाता। इसलिए जबान उसी मरहले तरक्की पर कायम रही जो कुरान ने उसके लिए मुकर्रर कर दिया था। अगर दूसरी जबानों की तरह अरबी जबान में भी ऐसे लोग पैदा होते जो कुरान के मुकाबले में ज्यादा आला अदब का नमूना पेश करते, तो नामुमकिन था कि जबान एक मकाम पर रुकी रहे। कुरान की मिसाल अरबी जबान में ऐसी ही है जैसे किसी जबान में आखिरी आला तरीन अदीब अव्वल रोज ही पैदा हो जाए। जाहिर है कि इसके बाद कोई ऐसा अदीब नहीं उभरेगा जो जबान में कोई तब्दीली पैदा कर सके। कुरान के नुजूल के जमाने में जो जबान अरब में रायज थी, उसको तरक्की देकर कुरान ने आला तरीन अदब की शक्ल में ढाल दिया। इसके बाद इसमें तब्दीली का कोई सवाल न था। कुरान ने अरबी के रिवायती असाले पर इजाफे करके इसमें तौसी का दरवाजा खोला। मिसाल के तौर पर सूरह इखलास में लफ्ज अहद का इस्तेमाल, अरबी जबान में इससे पहले यह लफ्ज मुदाफ मुदाफ इलह के तौर पर इस्तेमाल होता आया था, जैसे यौमुल अहद हफ्ते का दिन, या नफी आम के लिए जैसे मा जानी अहदुन मेरे पास कोई नहीं आया वगैरह। मगर कुरान ने यहां लफ्ज अहद को हस्ती बारी ताला के लिए वस्फ के तौर पर इस्तेमाल किया जो अरबी जबान में गैर मामूली था। عربی میں دوسری زبانوں کے الفاظ شامل کیے، مثلا استبرق یعنی فارسی، خسورا یعنی حبشی، سرات یعنی یونانی، یم سریانی، غساخ ترکی، قسطاس رومی، ملکوت آرامی، کافور ہندی وغیرہ. مکے کے مشرکین نے جب کہا تھا کہ ومر رحمان، بحوالہ فرقان آیت 60، تو اس کا لسانی پس منظر یہ تھا کہ رحمان کا لفظ عربی نہیں، یہ سبائی اور حمیری زبان سے آیا ہے. یمن اور حبشہ کے نصرانی اللہ کو رحمنن کہتے تھے. قرآن نے اس لفظ کی تعریب کر کے اس کو اللہ کے لیے استعمال کیا تو مکے والوں کو وہ اجنبی محسوس ہوا. انہوں نے کہا رحمان کیا؟ قرآن میں غیر عربی الاصل الفاظ، غیر عربی الاصل الفاظ 100 سے زیادہ شمار کیے گئے ہیں، جو فارسی، رومی، نبتی، حبشی، عبرانی، سریانی، قبطی وغیرہ زبانوں سے لیے گئے ہیں. قرآن اگرچہ قریش کی زبان میں اترا مگر دوسرے قبائل عرب کی زبان بھی اس میں شامل کی گئی. مثلا قرآن میں فاطر کا لفظ آیا ہے. عبداللہ بن عباس رضی اللہ عنہ جو ایک قریش مسلمان تھے کہتے ہیں میں فاطر السماوات والارض کے معنی نہیں سمجھتا تھا، یہاں تک کہ ایک عرابی جس نے ایک کنواں کھودنا شروع کیا تھا کہا انا فطرتھا، تب میں اس کو سمجھا. ابو ہریرہ رضی اللہ عنہ کہتے ہیں میں نے سکین یعنی چھری کا لفظ پہلی بار قرآن کی آیت سے جانا، اس سے پہلے ہم اس کو مدیہ کہا کرتے تھے. بہت سے الفاظ ایسے تھے جن کے مختلف لہجے عرب قبائل میں رائج تھے. قرآن نے ان میں سے فصیح تر لفظ کا انتخاب کر کے اس کو اپنے ادب میں استعمال کیا. مثلا قریش کے یہاں جس مفہوم کے لیے آتا کا لفظ تھا اس کے لیے حمیرین کے یہاں انتا بولا جاتا تھا. قرآن نے انتا کو چھوڑ کر آتا کا انتخاب کیا. اسی طرح شناتر کی جگہ اصاب، قطع کی جگہ دائب وغیرہ. قرآن اصلاً قریش کی زبان میں اترا ہے مگر بعض مقامات پر قریش کی زبان کو چھوڑ کر کسی دوسرے قبیلے کا اسلوب اختیار کیا گیا. مثال کے طور پر لا یلتم من اعمالکم بنی عبس کی زبان ہے الاتقان. اس طرح قرآن نے الفاظ اور اسالیب کو نئی وسعتیں اور نیا حسن دے کر ایک اعلی عربی ادب کا نمونہ قائم کر دیا. یہ نمونہ اتنا بلند تھا کہ اس کے بعد کوئی ادیب اس سے برتر معیار پیش نہ کر سکا. اس لیے عربی زبان ہمیشہ کے لیے قرآن کی زبان ہو کر رہ گئی. عربوں میں جو امثال اور تعبیرات قدیم زمانے سے رائج تھیں ان کو قرآن نے زیادہ بہتر پیرائے میں ادا کیا. مثلا زندگی کی بے ثباتی کو قدیم عربی شاعر نے ان لفظوں میں نظم کیا تھا کل ابن انثا و ان طالت سلامتہ یومن علا آلت حدبا محمول. ہر آدمی خواہ وہ کتنے ہی عرصے تک صحیح و سالم رہے ایک دن بہرحال وہ تابوت کے اوپر اٹھایا جائے گا. قرآن نے اس تصور کو ان لفظوں میں ادا کیا کل نفس ذائقۃ الموت، بحوالہ آل عمران آیت 185. قدیم عرب میں قتل و غارت گیری سب سے بڑا مسئلہ تھا۔ اس صورتحال نے چند فقرے پیدا کیے تھے جو اس زمانے میں فصاحت کا کمال سمجھے جاتے تھے۔ ان کا کہنا تھا کہ قتل کا علاج قتل ہے۔ اس تصور کو انہوں نے حسب ذیل مختلف الفاظ میں موضوع کیا تھا۔ قتل البعدی احیاء للجمع اکثر القتل لی یقلل القتل القتل انفع للقتل۔ بعض لوگوں کا قتل سب کی زندگی ہے، قتل کی زیادتی کرو تاکہ قتل کم ہو جائے۔ قتل کو سب سے زیادہ روکنے والی چیز قتل ہے۔ قرآن نے اس تصور کو ان لفظوں میں ادا کیا، وَلَكُمْ فِي قِصَاص حَيَاتٌ يَا أُولِي الْأَلْبَاب، سورة البقرہ آیت 179۔ قرآن سے پہلے عربی میں اور دنیا کی تمام زبانوں میں شعر کو بلند مقام حاصل تھا۔ لوگ شعر کے اسلوب میں اپنے خیالات کو ظاہر کرنا کمال سمجھتے تھے۔ قرآن نے اس عام روش کو چھوڑ کر نثر کا اسلوب اختیار کیا۔ یہ واقعہ بجائے خود قرآن کے کلام الہی ہونے کا ثبوت ہے، کیونکہ ساتویں صدی کی دنیا میں صرف خدائے لم یزل ہی اس بات کو جان سکتا تھا کہ انسانیت کے نام ابدی کتاب بھیجنے کے لیے اسے نثر کا اسلوب اختیار کرنا چاہیے، نہ کہ شعر کا، جو مستقبل میں غیر اہم ہو جانے والا ہے۔ اسی طرح پہلے کسی بات کو مغالبہ کے ساتھ کہنا ادب کا کمال سمجھا جاتا تھا۔ قرآن نے تاریخ ادب میں پہلی بار واقعہ نگاری کو رواج دیا۔ پہلے جنگ اور عاشقی سب سے زیادہ مقبول مضامین تھے۔ قرآن نے اخلاق، قانون، سائنس، نفسیات، اقتصادیات، سیاسیات، تاریخ وغیرہ مضامین کو اپنے اندر شامل کیا۔ پہلے قصہ کہانی میں بات کہی جاتی تھی، قرآن نے براہ راست اسلوب کو اختیار کیا۔ پہلے قیاسی منطق کو ثبوت کے لیے کافی سمجھا جاتا تھا، قرآن نے علمی استدلال کی حقیقت سے دنیا کو باخبر کیا۔ ان سب سے بڑھ کر یہ کہ یہ ساری چیزیں قرآن میں اتنے بلند اسلوب کلام میں بیان ہوئی کہ اس کے مثل کوئی کلام پیش کرنا انسان کے امکان سے باہر ہے۔ قدیم عرب میں یہ مقولہ تھا کہ سب سے زیادہ میٹھا شعر وہ ہے جس میں سب سے زیادہ جھوٹ ہو، مگر قرآن نے ایک نیا طرز بیان، بحوالہ سورۃ الرحمن آیت 4، پیدا کیا جس میں فرضی مبالغوں کے بجائے واقعیت تھی۔ اس نے حقیقت پسند ادب کا نمونہ پیش کیا۔ قرآن عربی زبان و ادب کا حاکم بن گیا۔ ادب جاہلی کا جو سرمایہ آج محفوظ ہے وہ سب قرآن کی زبان کو محفوظ رکھنے اور اس کو سمجھنے کے لیے جمع کیا گیا۔ اسی طرح صرف و نحو، معنی و بیان، لغت و تفسیر، حدیث و فقہ، علم کلام، سب قرآن کے معنی و مطالب کو حل کرنے اور اس کے اوامر و نواحی کی شرح کرنے کے لیے وجود میں آئے۔ حتیٰ کہ عربوں نے جب تاریخ و جغرافیہ اور دیگر علوم کو اپنایا تو وہ بھی قرآن کے احکام و ہدایت کو سمجھنے اور ان پر پوری طرح عمل پیرا ہونے کی ایک کوشش تھی۔ قرآن کے سوا تاریخ میں کوئی دوسری مثال نہیں کہ کسی ایک کتاب نے کسی قوم کو اتنا زیادہ متاثر کیا ہو۔ قرآن نے عربی زبان میں تصرف کر کے جو اعلیٰ تر ادب تیار کیا وہ اتنا ممتاز और विदेही है कि कोई भी अरबी जानने वाला शख्स किसी भी दूसरी अरबी किताब की जबान से कुरान की जबान का तकाबल करके हर वक्त उसे देख सकता है। कुरान का इलाही अदब आम इंसानी अदब से इतना नुमाया तौर पर फायक है कि कोई अरबी दां इसको तस्लीम किए बगैर नहीं रह सकता। यहां हम मिसाल के लिए एक वाकया नकल करते हैं जिससे इस फर्क का बखूबी अंदाजा हो सकेगा। तंतावी जोहरी लिखते हैं, 13 जून 1932 को मेरी मुलाकात मिस्री अदीब उस्ताद कामिल गिलानी से हुई। उन्होंने एक अजीब वाकया बयान किया। उन्होंने कहा कि मैं अमरीकी मुस्तशर्रिक फंकल के साथ था। मेरे और उनके दरमियान अदबी रिश्ते से गहरे ताल्लुकात थे। एक दिन उन्होंने मेरे कान में चुपके से कहा, क्या तुम भी उन्हीं लोगों में हो जो कुरान को एक मोजिज़ा मानते हैं। ये कहकर वो एक मानी खेज हंसी हंसे जिसका मतलब ये था कि इस अकीदे की कोई हकीकत नहीं, महज तकलीदन मुसलमान उसको मानते चले जा रहे हैं। उनका ख्याल था कि उन्होंने ऐसा तीर मारा है जिसका कोई रोक नहीं। उनका ये हाल देखकर मुझे भी हंसी आ गई। मैंने कहा, कुरान की बलागत के बारे में कोई हुक्म लगाने के लिए ज़रूरी है कि हम तजुर्बा करके देख लें कि क्या हम इस जैसा कलाम मुरत्तब कर सकते हैं। तजुर्बा करके खुद ब खुद अंदाज़ा हो जाएगा कि हम वैसा कलाम तैयार करने पर कादिर हैं या नहीं। इसके बाद मैंने उस्ताद फंकल से कहा कि आइए हम एक कुरानी तसव्वुर को अरबी अल्फाज में मुरत्तब करें। वो तसव्वुर ये कि जहन्नुम बहुत वसी है। उन्होंने इस राय से इत्तेफाक किया और हम दोनों कलम कागज लेकर बैठ गए। हम दोनों ने मिलकर तकरीबन 20 जुमले अरबी के बनाए जिसमें मफकूरा बाला मफहूम को मुख्तलिफ अल्फाज में अदा करने की कोशिश की गई थी। इसके चंद जुमले ये थे, इन्ना जहन्नम वासियतन जिद्दन, इन्ना जहन्नम ला उसा मिम्मा तजुन्नून, इन्ना सातु जहन्नम ला युतसव्विरुहा अक्लल इंसान, इन्ना जहन्नम लतसअद दुनिया कुल्लिहा, इन्नल जिन वल इंस इजा दखलू जहन्नम लतसअहुम वला तदीक बिहिम वगैरह। हम दोनों जब अपनी कोशिश मुकम्मल कर चुके और हमारे पास मजीद इबारत के लिए अल्फाज न रहे तो मैंने प्रोफेसर फंकल की तरफ फातिहाना नजरों से देखा। अब आप पर कुरान की बलागत खुल जाएगी। मैंने कहा, जबकि हम अपनी सारी कोशिश सर्फ करके इस मफहूम के लिए अपनी इबारतें तैयार कर चुके हैं। प्रोफेसर फंकल ने कहा, क्या कुरान ने इस मफहूम को हमसे ज्यादा बलीग उसलूब में अदा किया है? मैंने कहा, हम कुरान के मुकाबले में बच्चे साबित हुए हैं। उन्होंने हैरत ज़दा होकर पूछा, कुरान में क्या है? मैंने सूरह काफ की ये आयत पढ़ी, यौम लकूलू लिजहन्नमा हलिम तलअतुई व तकूलू हल मिन मज़ीद। ये सुनकर उनका मुंह खुला का खुला रह गया। वो इस बलागत को देखकर हैरान गए। उन्होंने कहा, सदकता नाम सदकता व अना अकरर लख दालिका मुक्तबिता मिन कुल कल्बी। आपने सच कहा, बिल्कुल सच, मैं खुले दिल से इसका इकरार करता हूं। मैंने कहा, यह कोई ताज्जुब की बात नहीं कि आपने हक का एतराफ कर लिया, क्योंकि आप अदीब हैं और असालीब की अहमियत का आपको पूरा अंदाजा है। यह मुस्तशर्रिक अंग्रेजी, जर्मन, इब्रानी और अरबी जबानों से बखूबी वाकिफ था। लिटरेचर के मुताले में उसने अपनी उम्र सर्फ कर दी थी। بحوالہ الشیخ تنتاوی جوہری، الجواہر فی التفسیر القرآن الکریم، مصر، 1351 ہجری، جز 23، صفات 111 تا 12۔